شيطان رجيم. بسم الله الرحمن الرحيم. ربي اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. امين يا رب العالمين. اب ہم کتاب الاشربہ پہ ہیں. اس سے پہلے کہ ہم ریویو شروع کریں, میں آپ سے جاننا چاہوں گی کہاں تک ہم نے ابھی تک ٹیسٹ کر رہی ہیں, تاکہ اس کا بھی آج فائنل ہم کر لیں, کیونکہ انشاءاللہ تعالی آج یہ کتاب مکمل ہو جائے گی. بیل ٹاک پہ مجھے بتائیں گے آپ لوگ کے کہاں تک ہم نے کیے ہیں.
عمارہ تک ہو گیا سارے,
کتاب العمارہ تک ہو گیا. تو انشاءاللہ تعالی پھر ہم آگے دیکھتے ہیں. اچھا ابھی کافی پھر ہمارا آگے ہے, تو ہم ان تین چیپٹرز کو ملا لیتے ہیں. کتاب السعید, کتاب الادواحی اور پھر یہ کتاب الاشربہ. کیا خیال ہے ان تین چیپٹرز کو ملا لیا جائے, پھر انشاءاللہ اس کا ٹیسٹ ہم کر لیتے ہیں فائنل ڈے, یہ کام بھی ہو جائے انشاءاللہ تعالی. اگر ہم 26 فیبرری رکھیں, ٹھیک ہے, انشاءاللہ تعالی 26 فیبرری ہم رکھ لیتے ہیں, یعنی آپ کے پاس 3 ہفتے ہیں, 3 چیپٹرز ہیں, 3 ہفتے ہیں. کتاب الاشربہ تو کافی آسان ہے, تو ان شاء اللہ تعالیٰ 26 فیبرری کو آپ لوگوں کا یہ 3 چیپٹرز کا ٹیسٹ ہوگا ان شاء اللہ تعالیٰ. چلیں جی ان شاء اللہ شروع کرتے ہیں. ہم نے یہاں تک بات کر لی تھی کہ دودھ پینے کی سنت نبی صلی اللہ علیہ وسلم کی, اور آپ صلی اللہ علیہ وسلم کے کا دودھ پینا یہ ثابت ہونا حدیث سے. اس میں کافی ہم نے کچھ احادیث دیکھی بھی تھی, اور پھر زمزم کے پینے کے بارے میں ہم نے بات کی تھی, پھر پانی کیسے پینا ہے اس چیز کو. یہ والی تمام ایسی سنتیں ہیں جو ہمیں اپنے گھروں میں آگے پہنچانی چاہیے ضرور, کیونکہ کافی اس میں باتیں ایسی ہیں جن سے لوگ ناواقف ہیں. اسی طرح داہنی طرف سے شروع کرنا, ہمیشہ رائٹ ہینڈ سے شروع کرنا, جو بھی تقسیم کرنا ہے اس کو بھی رائٹ ہینڈ سے تقسیم کرنا, یہ بھی ہم دیکھ چکے ہیں. آج ہم انشاءاللہ و تعالی حدیث نمبر 1320 سے دیکھتے ہیں, جس میں کھانے کی بات ہے, اس کی کہ کھانے کی کوئی چیز اگر نیچے گر جائے تو اس کے ساتھ کیا کیا جائے. بسم اللہ الرحمن الرحیم, یہ شروع کرتے ہیں. جی سباحت, آپ بتائیں گی کہ کھانے کے بعد کیا چیز ہے جو سنت ہے اگر ہم کوئی ایسی چیز کھائیں جو تر چیز ہو.
اگر تر چیز ہو مطلب ایسے, تو انگلی اگر آپ ہاتھ سے کھائیں تو انگلی آپ کو چاٹنا ضروری ہے.
ٹھیک ہے, تر چیز کھائیں تو انگلی چاٹنا ضروری ہے, یا انگلیاں مطلب کہیں صاف کر کے پھر چاٹی جائیں, یا صاف کیے بغیر؟
نہیں نہیں, صاف کیے بغیر پہلے چاٹیں اور پھر صاف کریں.
جی پہلے چاٹیں اور پھر اس کے بعد صاف کریں. اس چیز کو ہمیں سنت سے بتایا گیا ہے کہ ہم کوئی بھی چیز کھائیں جو ایسی تر ہو, جس کا جو انگلیوں پہ لگ جانے کا ہو کہ یہ انگلی, جزاک اللہ خیرن, یہ انگلیوں پہ لگ جانے والی ہے, تو ہم اس کو چاٹ سکتے ہیں اور اس کے بعد پھر ہم کسی چیز سے صاف کر سکتے ہیں. یہ میں نے چیز دیکھی ہے بعض لوگوں کو کہ وہ روٹی کے لقموں کے ساتھ, یا روٹی ایک پڑی ہوتی ہے تو اپنی روٹی جو کھا رہے ہیں پلیٹ میں, اس سے اپنی انگلیوں کو صاف کرتے ہیں. تو یہ بالکل صحیح چیز نہیں ہے کہ روٹی کے ساتھ انگلیوں کو صاف کیا جائے, بلکہ سنت ہمیں کچھ اور ملتی ہے. تو بعض لوگ اس چیز کو بھی ایک سمجھتے ہیں کہ یہ بھی صحیح ہے. جی ناظرین, آپ بتائیں گی کہ بعض لوگ یہ کہتے ہیں کہ آپ چمچ وغیرہ سے نہیں کھا سکتے, سنت صرف ہاتھ سے کھانا ہے, تو آپ ہاتھ سے ہی کھائیں گے تو سنت پوری ہوگی, ادروائز آپ غلط کر رہے ہیں کہ آپ چمچ سے کھا رہے ہیں. تو ان کو کیا جواب دیا جائے؟ क्या ये सही है?
जी सर, ये सही नहीं है। आप चम्मच से भी खा सकते हैं, ऐसी अगर कोई आपको दलील देता है तो आप उनको ये जवाब दे सकते हैं कि तभी स्पून वगैरह नहीं थी, तब मिट्टी के बर्तन होते थे, और आज अब नए जब बर्तन आ गए हैं तो आप दुनियावी चीज में उसका इस्तेमाल कर सकते हैं, पर फिर स्पून से भी फिर आप राइट हैंड से ही खाएंगे, तो आप स्पून इस्तेमाल करें, कुछ भी इस्तेमाल करें तो वो जायज़ है, इसमें कोई सुन्नत का वो नहीं है।
जी अच्छा, ये बात को जहन में रखना चाहिए कि अगर हम ये कहते हैं ना, हाँ उस वक्त नहीं थे अब हैं, तो इसलिए हम सिर्फ खा रहे हैं, तो वो फिर कहते हैं कि नहीं आप तो सुन्नत से हट रहे हैं। लेकिन हालांकि ऐसी बात नहीं है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहीं पे ये चीज से मना नहीं फरमाया कि आप कोई और चीज इस्तेमाल नहीं कर सकते, सिर्फ आपने हाथ से ही खाना है, ये कहीं पे नहीं बात आई कि सिर्फ आपने हाथ से ही खाना है। जैसे बात उस दिन हुई थी कि दुनियावी कामों के अंदर आप वो चीजें जो आगे से आगे इस्तेमाल हो रही हैं, कोई इंसान को एडवांसमेंट तक की कर रहा है इंसान, और उसके अंदर मुख्तलिफ चीजों को से वो फायदा उठाता है, तो दुनियावी चीज में जब तक मना करने की दलील ना आए उस वक्त तक फिर आप उस सब चीजों को इस्तेमाल कर सकते हैं दुनियावी चीज में, दीन की चीज में नहीं। दीन की चीज में आप ये नहीं कहेंगे ये कहाँ मना है कि 10 रकत फर्ज की फजर की नमाज नहीं पढ़ सकते, ये कहाँ मना है, दीन में नहीं ये कर सकते कि दीन में आपने ये नहीं देखना होता कि कहाँ मना है, दीन में आपने देखना होता है कि करने की क्या दलील है, ठीक है। लेकिन दुनिया के उसके अंदर करने की दलील नहीं देखनी, आपने देखना कि अगर मना नहीं है तो आप उस चीज को इस्तेमाल कर सकते हैं। मसलन बहुत से लोग ये बात कहते हैं, हाँ जी आप क्यों फिर जहाज क्यों इस्तेमाल करते हैं, आप ये क्यों इस्तेमाल करते हैं, आप गाड़ी क्यों इस्तेमाल करते हैं, वो भी तो आप सल्लल्लाहु अलैहि वसल्लम के वक्त में नहीं थी। अगर आप दीन के मामले में कहते हैं कि ये नई नई चीजें ना करो, तो आप भी तो ये चीजें इस्तेमाल करते हैं। तो देखिए ये फर्क आपको समझना चाहिए, पहले आप लोग खुद समझें कि दीन के मामले में हमने क्या चीज देखनी है, किसी चीज के होने की दलील, और दुनिया के मामले में क्या चीज देखनी है, किसी चीज के मना होने की दलील, ठीक है। यहाँ पे कहीं पे भी ना चम्मच से खाने से ना और कोई बर्तन इस्तेमाल करने से मना किया गया। मैं देखती हूँ काफी लोग इस चीज को बहुत नोटिस करते हैं कि अगर तो ये हाथ से खाते हैं चावल वगैरह या कुछ है तो बस फिर तो ये कोई दीनदार लोग हैं, अगर ये देखो इन्होंने चम्मच इस्तेमाल कर लिया तो इनको तो यही नहीं पता कि चम्मच नहीं इस्तेमाल करना, तो फिर ये तो बिल्कुल यानी तो बिल्कुल मतलब अंग्रेज बन गए हैं या क्या बन गए हैं, तो इसलिए ये तो फिर जी सोने और चांदी के बर्तन भी थे उस वक्त में और उनसे मना किया गया था खाने से। तो इस चीज को ये समझना चाहिए कि चाहे आप छुरी कांटे से खाएं, चाहे आप चम्मच से खाएं, चाहे आप ये से खाएं, जो सुन्नतें हैं उनको सामने रखें कि दाएं हाथ से खाना है या आप खड़े होकर पानी ना पिएं, बैठ के ही खाना पीना चाहिए। इसी तरह बहुत ज्यादा एक जैसे लेटी हुई पोजीशन में भी नहीं आप सल्लल्लाहु अलैहि वसल्लम खाया करते थे, कोई लेटी हुई पोजीशन में खा रहे हैं अनलेस के कोई अल्लाह माफ करे कोई बीमार है या कुछ है। फिर इसी तरह जो और के खाने को फिर ऐसे जाया ना किया जाए कि आप उसको मतलब ऐसे साफ कर रहे हैं किसी चीज से आपके हाथ में खाना लगा हुआ है, वो ये सारी सुन्नतें जो हैं उस चीज को सामने रखना चाहिए। और क्या चीज हमें पता चलती है इस हदीस से, और क्या पता चलता है जो इसके अंदर कोई ऐसी बात है, अमरीनदार आप बताएंगी कि जो हमें इस हदीस से पता चलती है।
जी अस्सलाम वालेकुम रहमतुल्लाह, आपने अमरीन कहा था
जी, जी आप सही बात करें, वालेकुम अस्सलाम
जी। आप ये हाथ दाएं हाथ से खाने वाले की बात कर रहे हैं इस
जी,
हदीस की
हाथ
ना?
को चाटना
जी
या
जी
चटाना
इससे
क्या पता चलता है?
अगर जिमनी तौर पे देखा जाए, एक तो जैसे उन्होंने कहा था कि आप अपने किसी अजीज या अपनी बीवी वगैरह से अगर आप किसी से कह दें कि चाट लें, तो एक तो आपका वो क्लोज रिश्ता और प्यार मोहब्बत जो
कहने का पूछने का मेरा ये है कि आपको इससे क्या बात समझ आती है ये कि भाई चाट लो, इससे क्या एक
रिस्क
पीछे
रिस्क रिस्क की
क्या
बहुत ज्यादा कदर। जी
बात, वेरी गुड, रिस्क की कदर देखें जज़ाकअल्लाह खैरन, कि इतनी है कि आप इतना सा भी नहीं आपके हाथों पे भी लगा हुआ उसको भी ना जाया करो, इससे आपको क्या ये नहीं समझ आती कि हम जो इतना इतना फूड फेंकते हैं जाया करते हैं प्लेटों में छोड़ देते हैं, वैसे ही उंगलियों पे लगा हुआ चाटने की तो दूर की बात है, हमारी प्लेटों में इतना इतना फूड होता है और वो गार्बेज में जा रहा होता है, खास तौर पे अगर हम किसी दावत पे जाएं किसी बफे में चले जाएं, तो अब हमने तो पे किया हुआ पर हेड, तो अब हम जितना मर्जी प्लेटों में छोड़ छोड़ के फेंकें, खाएं नहीं खाएं जो भी करें वो उसको हम जायज समझते हैं क्योंकि हमने पे कर दिया। अब यहाँ पे देख लें कि रिस्क की कदर की कितनी बड़ी बात आई है, कितना ज्यादा हमारे दीन में इस चीज को यानी नापसंद किया गया कि एक जर्रा भी, जैसे उस दिन बात हो रही थी कि आपको नहीं पता किस जर्रे में बरकत हो, तो एक जर्रा भी ना जाया करो। और कहां हम क्या क्या जाया कर रहे होते हैं। अल्लाह ताला हमें इस चीज के ऊपर माफ फरमाए और हमें ये जो नेमतों की हम ना कदरी करते हैं अल्लाह ताला इसके ऊपर हमारे सवाल ना करे, क्योंकि हम हर घर के अंदर इस तरह की चीजें होती हैं और हम इन अहादीस से देख रहे हैं तमाम आगे की भी अहादीस से कि कितनी ज्यादा रिस्क की कदर बताई गई है यहाँ पे हमें। अच्छा मैं अभी आपके सवाल बाद में पढ़ती हूँ, पहले इनसे बात कर लें। नसरीन आप बताएंगी कि अगर आपको कहीं इनवाइट किया गया हो तो फिर आपके साथ मसलन कोई और भी है तो आप क्या करेंगे, उसको लेके जाएंगे नहीं लेके जाएंगे, मेजबान से माजरत कर देंगे कि हम आज नहीं आ सकते हमारे घर मेहमान आ गए हैं, या क्या करेंगे। जी नसरीन
जी अस्सलाम वालेकुम रहमतुल्लाह बरकातहू। जी अगर मेहमान आ गए ना तो जो मेजबान है तो उसे पूछना है कि मेरे से मेहमान है, अगर जैसे एक दो और लोग हैं तो फिर आदमी ले जा सकते हैं और मेजबान की तबीयत का भी पता होता है, अगर ज्यादा है या फिर ऐसे तो फिर माजरत कर ले, लेकिन पूछ के ले जाना है मेहमान को।
जी तो पूछें क्या, उसके घर पे ले जाके उसके सामने खड़ा करके?
नहीं नहीं नहीं, पहले फोन करके या कोई तरीका करके ना, लेकिन अगर मेजबान का पता है कि खुले दिल का आदमी है या बहुत करीबी दोस्ती है तो ले जा भी सकते हैं, लेकिन इजाजत लेनी है।
जी जी जज़ाकअल्लाह खैरन। जी अच्छा थोड़े से आप यहाँ पे देख लें कि नबी सल्लल्लाहु अलैहि वसल्लम उस वक्त तो कोई फोन या वो नहीं होते थे, असल में यहाँ पे हदीस में इतनी ज्यादा डिटेल नहीं है ये, लेकिन ये एक शख्स था जो आप सल्लल्लाहु अलैहि वसल्लम के साथ साथ ही चलता गया ताकि उनके घर पहुंच गए जहाँ पे जाना था। तो आप क्या करें, अब मतलब है कि देखे ना एक बंदा आपके साथ कहीं से रास्ते में शामिल हो गया या आपके घर से ही आपके साथ चला है और वो बातें करते करते अब वहां पे पहुंच गए हैं, तो अब क्या किया जाए, उसको ये कहा जाए आप चले जाएं या फिर मेजबान से कहा जाए कि आप मैं नहीं आ सकती क्योंकि जो है ये बंदा मेरे साथ है, या क्या किया जाए। उस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम ने उनसे इजाजत ली, जरा वो बताए अरबों के तो दिल इतने खुले होते थे मेहमान नवाजी में ये हद से ज्यादा कि वो हमेशा वेलकम करते थे मेहमानों को, तो उन्होंने इजाजत दे दी थी। लेकिन अब आपका ये नहीं है कि आप मेजबान के मुंह के आगे के लिए जाके खड़ा कर दें और कहें कि मैं इसको लेकर आऊं कि नहीं आऊं। अब जाहिर है बात है आप उसके घर के अंदर भी एंटर हो चुके हैं, ले भी आ चुके हैं, तो वो बेचारा क्या कहेगा। इससे बेहतर है कि आप पहले से पूछें, अगर मिसाल के तौर पे आपको पता है कि मेरे फलां वक्त में मेहमान होंगे और कोई आपको इनवाइट करा तो उसी वक्त बता दें कि नहीं मेरे मेहमान होंगे मुझे माजरत कर दें। अगर वो इसरार करता और कहता कि नहीं मेहमानों को भी लेकर आए तब आप लेकर जा सकते हैं, मगर बगैर पूछे लेके जाना किसी के, हाँ मेहमान अपने आपके घर कोई बैठा हुआ उसको भी चलो आ जाओ, नहीं नहीं कोई बात नहीं है तुम भी चलो। अक्सर ये होता है कि लोगों ने गिना चुना बनाया होता है, यानी जितना भी खाना होता है वो एक मतलब देख के लोगों का हिसाब करके बनाया होता है। अगर आप अपने साथ एक और फैमिली को ले जाते हैं तो ये मुनासिब नहीं, एक आध बंदे का तो इंसान पूछ सकता है, लेकिन ये नहीं कि अब हम कहेंगे हाँ हम तो उसको जानते हैं और फिर आप लेकर इतने लोगों चल पड़े। हो सकता है वो शर्म के मारे कुछ ना बोले लेकिन वो दिल में महसूस करता हो कि मैंने तो इसको नहीं बुलाया था। खास तौर पे अगर वो आपका जानने वाला है और वो उनका जानने वाला नहीं है तो फिर इतना ज्यादा हो सकता है उसको ना ये शौक हो कि आप एक और फालतू बंदा या एक और फालतू फैमिली ले आए। तो इस चीज को हमें बहुत देखना चाहिए क्योंकि इससे बार दफा ताल्लुकात खराब होते हैं, हमने नहीं बुलाया था वो इतने लोग ले आया। और खास तौर पे यहाँ पे ये भी एक बात को समझ लें, शादियों वगैरह पे बार दफा लोग बुलाया मिस्टर एंड मिसेस को होता है और उसके साथ अपने साथ और बच्चों को भी और सबको, कोई बात नहीं कोई बात नहीं, उनको कौन सा पता चलेगा, इतने लोग होंगे कौन सा उनको पता चलेगा, राइट, ये हमारा होता है ना बात। तो अब आप कौन सा उनको पता चलेगा कहकर, और आप इतने अपने बच्चे और अपने घर में और भी कोई फैमिली मेंबर्स हैं, कोई मे भी आप ज्वाइंट फैमिली में रहते हैं, आपके सास ससुर हैं, सबको लेकर चले जाएं तो ये मुनासिब नहीं, चाहे उनको पता चले या ना पता चले। हम पहले भी पढ़ चुके हैं कि बिन बुलाए कहीं पे भी शामिल होना वो दुरुस्त नहीं है जबकि आपको दावत ना दी गई हो। अब यहाँ पे देख लें, अगर ये जो यहाँ पे पूछा जाए कि आपको हम फलां को ला सकते हैं اور اگر میزبان, یہ میزبان کے اوپر ہے کہ وہ کہے اجازت دے یا نہیں دے. آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر اجازت دیتے ہو تو ٹھیک ہے, اگر نہیں دیتے تو پھر یہ واپس چلے جائے گا, کوئی ایسا پرابلم نہیں ہے. آپ خود سوچیں ہمارے ہاں کوئی کہہ سکتا ہے کہ نہیں آپ نہیں آئے؟ اگر کوئی کہہ دے تو پھر تو قیامت ہے, پھر اس کے بعد تو اسے ملنا جلنا ہی بند ہو جائے. تو یہ چیز درست نہیں ہے کہ ہم دوسرے کو ایک اور سچویشن میں ڈالیں. ہاں کوئی ایسی مجبوری ہی ہو جائے پر اس سے پہلے سے پوچھ لیں اور پوچھ کے پھر اس کے بعد لے کر جائیں. لیکن یہاں پہ آپ کو پتا ہو کہ کسی نے پر ہیڈ کا انتظام کیا ہوا ہے, کسی نے ایسا ہے, ایک ایک بندہ کاؤنٹ کرتا ہے, تو وہاں پہ یوں ہی لے کے نہ گھس جائیں کہ کوئی بات نہیں پتا نہیں چلے گا. یہ اچھا عمل نہیں ہے جو کہ ہمارے یہاں پہ کئی دفعہ ہوتا ہے. اسی طرح مجھ سے کسی نے شکایت کی, انہوں نے کہا کہ دیکھیں ہماری اس طرح سے شادی تھی اور ہم نے صرف مسٹر مسز کو بلایا ہوا تھا اور لوگ کال کر کر کے کہہ رہے تھے کہ کیوں آپ نے ہمارے بچوں کو کیوں نہیں بلایا, اور ہمارے بچوں کا تو بہت دل کر رہا ہے آنے کا, اور ایسے ایسے ان کو باتیں کہہ رہے تھے کہ کیوں نہیں آپ نے. تو یہ کوئی ضروری نہیں کہ کوئی اگر ایک گھر میں سے ایک فرد کو بلائے تو پوروں کو بلانا ضروری ہے, اور یا پھر چھپ چھپا کے لے جا کے شادیوں میں گھس جائیں. ایک بہت ہی بد تہذیبی کی بات ہے. اور دیکھیں یہاں پہ ہمیں کتنی مینرز پتہ چل رہی ہیں, حالانکہ وہ لوگ تو ایسے مائنڈ کرنے والے نہیں تھے. اگر گھر میں کھانا بنایا پھر بھی انسان کے پاس گنجائش ہوتی ہے, وہ تو پر ہیڈ کی کوئی اس میں بات نہیں ہو رہی, لیکن اسٹل آپ صلی اللہ علیہ وسلم نے اجازت چاہی تھی. تو ہمیں اس سے بہت ایک لیسن ملتا ہے اس کا کہ ہم کبھی بھی ایسا نہ کریں کہ اپنی مرضی سے اٹھا کے جتنے بھی لوگوں کو جو ہمارے گھر بیٹھا ہوا ہے ہم اس کو لے کے چل پڑیں. اسی طرح لوگوں کو بھی چاہیے کہ اگر کوئی انسان یہ کہہ رہا ہے کہ میں کہیں انوائٹیڈ ہوں, تو اب ایسا نہ کریں کہ وہیں بیٹھے ہی رہیں کہ وہ بےچارہ یہ کہنے پہ مجبور ہو جائے کہ چلیں پھر آپ بھی چلیں, میں آپ کا بھی پوچھ لیتا ہوں, یا وہ آپ کے لیے اجازت لینے کی اس کو نوبت آئے. خود ہی سوچنا چاہیے کہ اگر کہیں کوئی اور انوائٹیڈ ہے تو اب ہم اٹھ جائیں یہاں سے اور اس کو بھی فراغت دیں تاکہ وہ آگے جا سکے. نہیں, یہ سارے ڈیلی لائف سے تعلق رکھنے والی احادیث ہیں اور ہمیں بہت کچھ سکھاتی ہیں, جو کہ سوری ہم جو ہیں اپنے آپ کو بہت ایجوکیٹڈ اور 21st century کے لوگ کہتے ہیں, لیکن ہمیں یہ بیسک مینرز بھی نہیں آتے. دیز آر بیسک مینرز جو 1400 سال پہلے آپ صلی اللہ علیہ وسلم نے سکھائے, وہ آج بھی ہمیں نہیں آ رہے. آج بھی ہم اسی طرح کی حرکتیں کر رہے ہیں جو کہ یہاں پہ منع کی گئی ہیں. پھر آپ دیکھیں اگلی حدیث میں, جی نفیسہ آپ بتائیں گے کہ اگلی حدیث جو کہ جنگ احزاب کے موقع سے متعلق ہے, جس میں کہ حضرت جابر نے تھوڑے لوگوں کو بلایا تھا لیکن نبی صلی اللہ علیہ وسلم نے خود ہی سے سارے صحابہ کو انویٹیشن دے دیا, تو کیا یہ درست ہے؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ان کے لیے درست اس لیے تھا کہ وہ سب بہت بھوکے تھے, سب کو بھوک میں تھے, اور ان کو پتا تھا کہ اگر میں اللہ سے دعا کروں گا تو ان میں برکت ہو جائے گی, اس لیے اس وقت ان کا لے جانا ٹھیک تھا. لیکن آج کل تو نہیں لے جا سکتے نا ایسے.
آج کل بھی کوئی کسی کے گھر پہ بہت بھوکا بیٹھا ہو تو وہ پورے لوگوں کو, ایک فیملی کو, دو تین فیملیز کو لے کے چل پڑے.
اگر میزبان کی رضامندی کا یقین ہو تو پھر تو آپ لے جا سکتے ہیں, وہ بھی اگر آپ کے بہت قریبی ہوں اور آپ کو پتا ہو کہ وہ ذرا تھوڑا سا کھلے دل کا اور زیادہ پکا لیتا ہے, تو وہاں پھر بھی اجازت لینا ضروری ہے ہم لوگوں کے لیے.
میزبان کی رضامندی ہے ہی نہیں, یہاں پہ تو میزبان نے کہا ہے کہ آپ تھوڑے سے لوگوں کو لے کر آئیں.
ہاں تو یہاں حضرت صلی اللہ علیہ وسلم کو پتا تھا کہ میں اللہ سے دعا کروں گا تو یہاں برکت ہو جائے گی, اس لیے ان کو وہ لے گئے تھے نا.
جی ٹھیک ہے, جزاک اللہ خیر. دیکھیں یہ معاملہ بالکل ڈفرینٹ ہے ہمارے کسی بھی معاملے سے. اب یہ مطلب نہیں کہ میرے گھر میں اگر دو تین فیملیاں آئی ہوئی ہیں, میں نے خود تو کھانا بنایا نہیں ہے, تو اب کیا یہ بھوکے ہیں سارے؟ اب بھوکے تو ہیں, اب چلیں جی آپ, کیونکہ آپ صلی اللہ علیہ وسلم بھی لے کر گئے تھے. دیکھیں یہ یاد رکھیں, نبی صلی اللہ علیہ وسلم کا معجزہ تھا یہاں پہ. ہم میں سے کوئی معجزہ کرنے کے قابل نہیں ہے کہ ہم کہیں گے ہم بھی جائیں گے تو وہ کھانا بڑھ جائے گا اور ایسے. آپ صلی اللہ علیہ وسلم کا معجزہ یہاں پہ بتایا گیا. اس کی وجہ سے نبی صلی اللہ علیہ وسلم جانتے تھے, اللہ نے وحی کے ذریعے آپ صلی اللہ علیہ وسلم کو اطلاع دے دی تھی, تب آپ صلی اللہ علیہ وسلم نے اعلان فرمایا تھا اور سب کو لے کر گئے. ایسے ہی نہیں لے کر چلے گئے. جب آپ صلی اللہ علیہ وسلم اتنی احتیاط کر رہے ہیں, لک ایٹ دس, آپ صلی اللہ علیہ وسلم اتنی احتیاط کر رہے ہیں حدیث نمبر 1321 میں کہ ایک بندے کو لے جاتے ہوئے بھی نبی صلی اللہ علیہ وسلم اجازت لے رہے ہیں, تو کیسے ہو سکتا تھا کہ آپ صلی اللہ علیہ وسلم ہزار لوگوں کو لے کر جا رہے ہوں اور آپ نے نہ اس سے اجازت لی نہ اس سے کچھ کہا؟ یہ کیوں ہوا؟ یہ کیوں تضاد ہے؟ لیکن تضاد نظر آ رہا ہے نا دونوں میں. اس لیے ہے کہ آپ صلی اللہ علیہ وسلم جانتے تھے کہ یہ معجزہ رونما ہوگا اور اللہ تعالیٰ اس کو بڑھا دے گا,
इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम लेकर गए। अब ये हमें जस्टिफिकेशन नहीं दे देता कि हमें भी, अगर हमारे घर में भी कोई भूखे बैठे हैं तो भूखे ही बैठे होंगे जब हम नहीं कुछ पकाएंगे तो, कि हमने तो जाना है, तो आप लोग तो इन्वाइटेड नहीं है, ठीक है अब आप भूखे हैं तो हम आपको लेके चल पड़ते हैं। तो हमारे लिए ये चीज नहीं है, क्योंकि हमारे हाथ में मौजजात नहीं है कि आप जाएंगे और इतने लोगों को आप लेके चले जाएं, दो चार फैमिलीज को, उसने एक फैमिली के लिए बुलाया, अब आपके तो ताल्लुकात वहां पे खराब ही होंगे, जाहिर ही बात है दूसरा बंदा देखेगा कि भी मेरी भी आपने बेइज्जती कराई कि इतने लोगों को लाना था तो मुझे बता देते। अब वो आप उसके सर पे लेके जब खड़े हो जाएं, वो चाहे कितना भी बना सकता हो फास्ट चीज को, फिर भी वो नहीं कर सकता। तो आपने मेजबान को तकलीफ नहीं देनी कि आप एक खानदान को उठा के लेके जा रहे हैं ये सोचते हुए कि ये भी तो हदीस है ना, आप सल्लल्लाहु अलैहि वसल्लम भी तो लेके गए थे। तो ये भी जान लें कि ये हदीस एक मौजज़े को दिखाती है, ये हदीस एक मौजज़े की और आप सल्लल्लाहु अलैहि वसल्लम की नबूवत की दलील है, ये मेरे और आपके ऊपर सादिर नहीं आती। हमारे ऊपर सादिर आती ये आम हालात जो 1321 हदीस में आपने देखे कि ये एक शख्स से मुतल्लिक भी आप सल्लल्लाहु अलैहि वसल्लम ने सवाल किया, कुजा ये कि हजार लोगों को लेके जाना, एक फैमिली नहीं थी, एक बंदे से क्या फर्क पड़ता है, दो का खाना तीन के लिए काफी होता है, तीन का चार के लिए काफी होता है, कोई ऐसी मसला नहीं था, एक बंदे से कुछ नहीं होता था, लेकिन स्टिल आप सल्लल्लाहु अलैहि वसल्लम ने इजाजत मांगी थी। ये है हमारे लिए मौजजात की बात हम नहीं करेंगे कि हम भी पानी में उंगलियां डालेंगे तो पानी से उंगलियां वो पानी निकलने लगेगा, उंगलियों से पानी निकलेगा, हम भी अगर देचकी के अंदर कुछ डाल देंगे तो अपना हमारा भी इतना खाना बढ़ जाएगा या ऐसा हो जाएगा, तो जाहिर ही बात है ये हमारे साथ मुतल्लिक ये चीजें नहीं, जो मौजजात की चीजें हैं वो खास नबियों के साथ हैं। वो तो अब आपने वो तो माइंड नहीं करेंगे, इसलिए हो सकता है वो आपको माइंड ना करके दिखाएं, लेकिन दिल में उनके आए कि ये क्या मुझे मुश्किल में डाल दिया। जैसे यहाँ पे उनकी बीवी ने आगे से वो कहती है कि आपको मैंने जब कहा था और आप फिर उन इतनों को ले आए, तो ये वो माइंड करने लगी, क्योंकि वो तो नहीं जानती थी। इसी तरह आपका कितना भी क्लोज हो लेकिन वो दिल में माइंड कर रहा होगा कि ये क्या मुझे मुश्किल में डाल दिया, इसलिए आप इतने सारे लोगों को उठा के ऐसे नहीं लेके जा सकते। आम जिंदगी के अंदर आप सल्लल्लाहु अलैहि वसल्लम के साथ ये बात खास है। देखिए हर चीज हमारे साथ इस तरह से नहीं हो सकती, क्योंकि ये नबुव्वत की बात है, के तो इस चीज को समझे कि असल कायदा रूल क्या है जो हमारे लिए है। वो रूल ये नहीं है कि हम 10-20 लोगों को लेके चले जाएं और एक मौजे का इंतजार करना शुरू जाएं। हमारे लिए रूल क्या है कि जब भी बुलाया जाए उस वक्त हम इजाजत लिए बगैर ना लेकर जाएं, और इजाजत भी आप तभी लें जिस वक्त कि आपको पता हो कि दूसरा बंदा इतना है कि वो इजाजत भी दे देगा, वो खुश भी होगा इस बात से, उसको तकलीफ भी नहीं होगी, तभी आप इजाजत लेने का भी कहें, वरना इजाजत भी लेने की जरूरत नहीं है। जब आपको अगर पता हो कि नहीं वहां पे नहीं इस तरह की चीजें, मिसाल के तौर पे जैसे मैंने आपको कहा कि शादियां हैं पर हेड का उन्होंने काउंट किया होता है, उतने ही लोग सिर्फ आ सकते हैं, उस वक्त अब आप खाम खा एक इजाजत लेकर दूसरे को भी एक मुश्किल में ना डालें। ऐसी जगह पे जहां पे हाँ आपको पता है कि इस तरह से कुछ हो सकता है, तब आप इजाजत लें। अच्छा, फिर हम देखते हैं यहाँ पे और किसकी बारी अब। जी इरम, आप बताएंगी कि तबरुक का हमारे दीन में क्या क्या इस बारे में कहता है कि क्या तबरुक लिया जा सकता है, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम का। आइए
जी सादा, इस तरह तबरुक से नबी सल्लल्लाहु अलैहि वसल्लम की तबरुकात की तो बात अलग थी, तेरह नबियों में से थे, लेकिन इस तरह से हर किसी के तबरुकात हम नहीं ले सकते, किसी बुजुर्ग वगैरह के जैसे ले लेते वो नहीं सही।
इसकी कोई दलील बताएंगी, अगर हमें कहा जाए कि आप सल्लल्लाहु अलैहि वसल्लम के तो लिए तो फिर हम क्यों नहीं कोई बुजुर्गों के ले सकते।
वो तो पैगम्बर थे उस्तादा, और जैसे मिलता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के तबरुकात वो लिया करते थे, और उसको जैसे वधू के पानी को भी लेके वो अपने चेहरे पे मला करते थे, और जैसे चीजें मिलती हैं, तो आज तो उनकी वो तो नबी थे उनका हमें पता है, आज का तो किसी के बारे में भी हम कुछ नहीं कह सकते ना, जब तक मैं समझती हूँ उस्तादा।
बिल्कुल सही। और दूसरा इसकी दलील जज़ाकअल्लाह खैरन ये है कि देखिए अगर ये सही चीज होती तो आप सल्लल्लाहु अलैहि वसल्लम के बाद जो खैरुल कुरून है असहाबा जिनको रजी अल्लाहु अन्हुम कहा गया, अल्लाह ताला उनसे राजी हो गया, जिनको बशारतें मिली जन्नतों की, उन तक के तबरुकात नहीं लिए गए। आप ये अंदाजा कीजिए ना, देखिए उनके तबरुकात लिए जाने चाहिए थे, फिर उसके बाद उनके तबरुकात नहीं लिए गए जो आप सल्लल्लाहु अलैहि वसल्लम के यानी यारे गार थे अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु, उनके नहीं तबरुक लिया गया। आप सल्लल्लाहु अलैहि वसल्लम के बाद हजरत उमर हैं, हजरत अली हैं, हजरत उस्मान के बारे में बशारतें आईं, किसी के भी नहीं तबरुक लिए गए।
تو پھر ہم کہاں سے یہ دلیل, کہیں آپ نے دیکھا کہ حضرت علی کا, خیر کچھ لوگ کرتے ہیں وہ تو میں, لیکن کہیں آپ نے لیا کہ اس دور کے اندر حضرت ابو بکر صدیق کا یا کسی کا ان کے بال مبارک, ان کے کوئی ایسی چیزیں لے کے ان سے تبرک لیا گیا؟ تو ایسی چیزوں کو پھر یہ شرک تک پہنچا دیتی ہیں, اس لیے ان سے پرہیز کرنا چاہیے. بعض جگہ پہ کہا جاتا ہے کہ نبی صلی اللہ علیہ وسلم کا منہ مبارک کوئی بال ہے تو وہ رکھا ہوا ہے. اب یہ چیزیں ہیں تو صحیح, لیکن ہمیں اوتھینٹک نہیں معلوم کہ نبی صلی اللہ علیہ وسلم کا ہی بال ہے یا ایسے ایک بعض لوگ کچھ انہوں نے کئی ڈھنگ بنائے ہیں. آج کل جھوٹ بھی اتنا زیادہ ہے, کس کو ٹرسٹ کیا جائے اور کس کو نہیں کوئی پتہ نہیں ہوتا, کس نے کہاں سے لیا, کدھر سے ملا, ان کو کیا ہوا, وہ کچھ نہیں, بس لوگوں میں مشہور کر دیتے ہیں. تو وہ ہو سکتا ہے وہ اپنی کوئی دکان نہ چمکانا چاہ رہے ہوں, کوئی پتہ نہیں ہوتا آپ کو. تو اس لیے ہم اوتھینٹک کچھ بھی نہیں کہہ سکتے اس سلسلے میں. ٹھیک ہے, اچھا اگلی جو حدیث ہے, جن لوگوں کو پچھلی دفعہ نئی باری ملی تھی میں چاہ رہی ہوں کہ ان کی بھی باری آئے. جی راحت, آپ بتائیں گی کہ یہ حضرت انس, حضرت ابو طلحہ اور ام سلیم, یہ آپس میں کیا ان کی ریلیشن شپ ہے؟
السلام علیکم رحمۃ اللہ وبرکاتہ. ام سلیم جو تھی وہ ابو طلحہ جو تھے وہ ان کے دوسرے خاوند میں سے تھے.
جی
ٹھیک ہے, اور کیا پوچھا سوال؟ کیونکہ جب میوٹ حضرت کرتے تو
حضرت انس کے ساتھ ان کی کیا رشتہ داری تھی؟
حضرت انس کے ساتھ ان کی والدہ تھی نا, ام سلیم جو تھی.
جی
ام سلیم ان کی والدہ تھی
اور ابو طلحہ
ان کے دوسرے خاوند میں سے تھے.
جزاک اللہ خیرن. تو یہ ایک خاندان ہے جس کی یہ اگلی بات آ رہی ہے, اور اس سے ہم نے کیا سیکھا ہے؟ جی شہناشا آپ بتائیں گی کہ اس سٹوری سے ہمیں کیا پتہ چلتا ہے؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ استاذہ. جی یہاں پہ یہ بات بتائی جا رہی ہے کہ صحابی نے نوٹ کیا کہ نبی کریم صلی اللہ علیہ وسلم ان کی آواز میں ضعف تھی, کمزوری تھی, تو ان کو لگا کہ وہ بھوکے ہیں. تو ہم مطلب کسی کا فیل کر سکتے ہیں کہ اگر کوئی بھوکا ہے, کبھی کبھار ہمارے پیٹ سے بھی آواز آنے لگتی ہے جب کوئی بھوکا ہوتا ہے, تو کچھ سائنز ہوتے ہیں یہ ایسا ہو سکتا ہے.
جی ٹھیک ہے. اچھا دیکھ لیں آپ, ہم روزہ ہی رکھتے ہیں نا, حالانکہ ہم نے سحری کی ہوتی ہے, تو اس دن روزے پہ ہماری آواز کیسی ہو جاتی ہے آپ خود ہی اس سے بھی اندازہ کر سکتے ہیں کہ کس طرح سے پتہ چلتا ہوگا آواز میں زوف کا, کہ اس دن ماؤں کا بچوں پہ چیخنا بھی تھوڑا کم ہو جاتا ہے کیونکہ ظاہر ہے روزے وجہ سے آواز بھی نہیں نکلتی. تو آپ صلی اللہ علیہ وسلم کا زوف, ظاہر ہے نبی صلی اللہ علیہ وسلم کا تو یہ تھا کہ کئی دن تک سوائے کھجور اور پانی کے کچھ بھی نہیں ہوتا تھا. تو آپ صلی اللہ علیہ وسلم کے بارے میں ان کو, صحابی کو پتہ جب چلا کہ آپ صلی اللہ علیہ وسلم بھوکے ہیں, تو انہوں نے اس کے لیے کچھ انتظام کرنے کا سوچا. اچھا اس حدیث سے بھی ہمیں کیا پتہ چلتا ہے؟ شازیہ ناصر آپ بتائیں گی مہمان نوازی کے اعتبار سے کیا پتہ چلتا ہے؟
السلام علیکم.
وعلیکم.
اس سے بھی پتہ چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم اپنے ساتھ جو بھی صحابہ ان کے ساتھ موجود تھے انہیں لے گئے تھے, پر آپ صلی اللہ علیہ وسلم کو جیسے اللہ تعالیٰ نے پہلے وہی سے بتا دیا تھا کہ جتنے لوگ ہوں گے ان کے یہ کھانے میں برکت ڈال دی جائے گی.
جی صحیح, تو ان کے کھانے میں برکت ہو گئی تھی. جزاک اللہ خیرن. یہ آپ صلی اللہ علیہ وسلم کا اگین ایک معجزے کی بات یہاں پہ پتہ چل رہی ہے. اچھا پھر دیکھیں نبی صلی اللہ علیہ وسلم کا کردار, کہ نبی صلی اللہ علیہ وسلم حالانکہ خود اتنے بھوکے تھے لیکن ان کو لوگوں کی کتنی فکر ہے نا, کہ میرے صحابہ جو ہیں ان کو بھی بھوک لگی ہوگی تو ان کو بھی ساتھ لے کر چلے, یہ نہیں کہ اب میں چھپ کر کے کھا آتا ہوں اور اس کے بعد ان کو بتاؤں انہوں نے تو گھر میں کھا ہی لیا ہوگا. کون سا آپ نے ہر ایک سے پوچھا کہ بھائی تمہیں بھوک لگی ہے کہ نہیں ہے کیا؟ نہیں, سب کو ساتھ لے کر گئے سبحان اللہ. اور پھر آپ یہ دیکھیں کہ 10-10 آدمیوں کو دعوت دی, 10 نے کھایا, پھر وہ گئے, پھر 10 نے کھایا. یہ نہیں آپ صلی اللہ علیہ وسلم نے کیا کہ بس اپنا دیکھیں اور میں کھا لوں پہلے پیٹ بھر کے, پھر اس کے بعد ان کو پوچھا جائے. میں تو اتنے دن سے بھوکا ہوں, یہ تو شاید کھا کے ہی آئے ہوں. سب کا خیال کیا کہ ایک ایک کو دعوت دی. یہ بھی ایک آپ صلی اللہ علیہ وسلم کی اپنے صحابہ کے لیے جو محبت اور کیئر تھی نا, وہ پتہ چلتی ہے یہاں پر. کہ اکیلے بھی جا سکتے تھے, اکیلے بھی کھا سکتے تھے, اور بہت جینوئن کیس تھا کہ آپ صلی اللہ علیہ وسلم بھوکے ہیں تو آپ جا سکتے تھے, لیکن آپ نے سب کا خیال فرمایا. یہی خیر خواہی ہوتی ہے ایک پیغمبر کی, وہ صرف روحانی طور پہ نہیں جسمانی طور پہ بھی, انسان کی دین اور دنیا اور آخرت تینوں کی فکر کرنے والے ہوتے ہیں. اور یہاں پہ دوسرے ہم دیکھیں ام سلیم رضی اللہ تعالیٰ عنہ کا جو ایمان ہے نا, وہ بھی آپ کو پتہ چلتا ہے کہ اللہ اور اس کے رسول زیادہ جانتے ہیں. مطلب جب ان کو پتہ چلا کہ اتنے لوگ آ رہے ہیں اور کھانا تو اتنا نہیں ہے, تو وہ گھبرائی نہیں, بلکہ ان کو یہ تھا کہ جب وہ لے کر آ رہے ہیں تو وہ خود ہی ظاہر ہے کچھ نہ کچھ سوچا ہی ہوگا انہوں نے کہ وہ لے کر آ رہے ہیں. سبحان اللہ. اچھا اب آپ یہ دیکھیے کہ یہ پتہ چلتا ہے یہاں سے کہ یہ خالصتاً معجزات تھے, ورنہ ایسا نہیں ہوتا تھا کہ ہر وقت آپ صلی اللہ علیہ وسلم پھر گھر میں بھی اسی طرح کر لیتے, ایک روٹی آتی اس کی ہزار روٹیاں بنا لیتے, ایک ہانڈی چڑھتی تو اس کے اوپر اسی طرح اپنا لعاب مبارک ڈالتے اور وہ بڑھتی جاتی. اس سے پتہ چلتا ہے یہ خالصتاً معجزات تھے, ٹھیک ہے, اور کچھ نہیں, آپ اس کو اور کوئی تاویل نہیں کر سکتے. اچھا ایک اور حدیث سے ہمیں اگلی پتہ چلتا ہے. جی کلثوم آپ بتائیں گی کہ سرید کیا ہوتا ہے, کون سا کھانا ہے جس کو سرید کہا جاتا ہے؟
جی السلام علیکم ورحمۃ اللہ.
وعلیکم السلام ورحمۃ اللہ.
جو جس کو شوربے میں بھگویا جاتا ہے نا,
کس چیز کو شوربے میں بھگویا جاتا ہے؟
یعنی روٹی کو نا, روٹی جو ہوتی ہے اس کو اگر شوربے کے اندر
ڈبو کے. جی شاباش. جب روٹی کو شوربے میں گوشت کا شوربہ اور اس کے اندر بھگویا جائے, اور آپ ہماری تو بہت اب فینسی سی ڈائٹس ہو گئی ہیں, لیکن جب آپ دیکھیں کہ پہلے ہمارے اپنے گھروں کے اندر بھی گوشت کا شوربہ سادہ بنتا تھا اور روٹی اس کے اندر بھگو کے اور کھا لی جاتی تھی, تو اسی کو سرید کہتے ہیں. آپ اس لیے میں آپ سے یہ خاص طور پہ پوچھ رہی ہوں کیونکہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ ان کو دوسری عورتوں پر وہ فضیلت حاصل ہے جیسے سرید کو باقی جتنی بھی ڈشز ہیں ان کے اوپر, کیونکہ یہ وہاں پہ ایک جیسے ہمارے ہاں کوئی مطلب بہت ہی فینسی یا اچھی بڑی ڈش کو کوئی نام آپ سوچیں وہ سمجھی جاتی ہے, تو اسی طرح یہ دوسری وہاں پہ عرب کے اس میں یہ سمجھی جاتی تھی ایک فیوریٹ ڈش. اور اس میں بھی اچھا ایک اور بات یہاں پہ موزے کی جو میں ابھی کر رہی تھی آپ سے, وہ بھی آپ کو یہ بتا دوں کہ اس سے بھی آپ کو پتہ چلتا ہے کہ یہ موزہ تھا, کیونکہ دیکھیں ہزار لوگ ایک بکری کے اس سے نہیں کھا سکتے, ایک چھوٹی بکری کا بچہ اس کے گوشت سے ہزار لوگ ناممکن ہے کہ کھا سکیں. اسی طرح چند ایک روٹیوں سے 70-80 لوگوں کا کھانا وہ ناممکن ہے, ایک دیگ بھی ہو تو پھر بھی ہزار لوگ اس سے نہیں کھا سکتے, اور کہاں یہ کہ ہزار لوگوں نے اتنی سی ہانڈی سے کھا لیا. تو اس سے پتہ چلتا ہے یہ ساری آپ صلی اللہ علیہ وسلم کے معجزات کی بات ہے اور آپ صلی اللہ علیہ وسلم کی نبوت کے اوپر دلائل ہیں یہ سب. اسی طرح آپ نے سرید کا بھی بتایا, اور اس میں ہمیں ایک اور چیز پتہ چلتی ہے کہ نبی صلی اللہ علیہ وسلم کو جو فیوریٹ چیز تھی وہ یہاں پہ کون سی پتہ چلتی ہے کہ آپ صلی اللہ علیہ وسلم کی جو فیوریٹ ڈش تھی. جی ناہید صدیقی آپ بتائیں گی.
ہلو السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ہلو السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی
جی ان کی فیوریٹ ڈش تھی کدو, رسول اللہ کے کدو بہت پسند تھے.
جی جزاک اللہ خیرا. اچھا اب کے میں نے آپ کو ایک بات بتائی بھی تھی تفسیر کی کلاس میں کہ کسی نے قاضی کے سامنے کہہ دیا تھا کہ جب انہوں نے بتایا اپنی اس میں, وہ قاضی بھی تھے استاد بھی تھے, انہوں نے اپنی مجلس میں بتایا کہ نبی صلی اللہ علیہ وسلم کو کدو بہت پسند تھے, تو انہوں نے آگے سے شاگرد نے کہا کہ مجھے تو بالکل پسند نہیں, تو انہوں نے ان کو قید کرا دیا تھا کہ کیسے ہو سکتا ہے کہ یہ نبی کے جو پیروکار ہوں وہ اس چیز کو نہ پسند کریں جو نبی کو پسند ہو. اور ایک اور ساتھ آدمی بھی ان کے ساتھ رکھا تھا اپنے شاگرد کے ساتھ کہ پتہ کرو کہ یہ کہیں یہ تو نہیں یہ مرتد ہو گیا بھائی, یا اس کے اندر کوئی ایسی کفر کی کوئی بات ہے, تو پتہ چلا تھا کہ نہیں ویسے ہی انہوں نے کہہ دیا تھا. تو اس کو بھی ڈس ریسپیکٹ سمجھا جاتا تھا کہ کوئی آگے سے یہ کہہ دے کہ مجھے تو نہیں وہ چیز پسند. آپ کو پسند ہو یا نہیں یہ ہو سکتا ہے, کسی کا اپنا ٹیسٹ ہو سکتا ہے کہ نہیں وہ والی چیز اگزیکٹلی پسند ہو, لیکن اس کا اس طرح سے اظہار کرنا کہ مجھے تو نہیں یہ چیز, اور یہ ایک یعنی ڈس ریسپیکٹ کی بات ہے. تو کبھی ہمیں کدو یہ سوچ کے بھی بنانا چاہیے کہ نبی صلی اللہ علیہ وسلم کو بہت پسند تھا. اور یہاں پہ اس سے بھی خاص طور پہ پتہ چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم کدو اور گوشت کو ملا کے، یہ بھی نبی صلی اللہ علیہ وسلم کو پسند تھا. اور تیسری ایک اور بات یہاں پہ پتہ چلتی ہے کہ ایک درزی نے آپ صلی اللہ علیہ وسلم کی دعوت کی تھی، تو آپ نے یہ نہیں کیا کہ یہ تو درزی ہے میں کیوں اس کی دعوت پہ جاؤں. دیکھیں ہمیں کوئی ہمارے ایسے کوئی بلا لیں، مثلاً آپ کے ہاں کوئی کام کرتی ہو، کوئی صفائی کرتی ہو، آپ کے کوئی کوئی آپ کے کپڑے سیتی ہو یا کچھ، تو ہمارے ہاں اس چیز کو بھی ایک بڑی وہ سمجھا جاتا ہے کہ میں کیوں جاؤں اس کے، میں تحفہ بھیج دوں گی میں کیوں جاؤں، میری توہین ہے اس کے جانا، اس کے گھر پہ جانا اور کھانا کھانا. لیکن نبی صلی اللہ علیہ وسلم نے کبھی بھی اس چیز کے اندر کوئی بڑائی یا ایسا نہیں کیا تھا کہ میں کیوں ایسے کے گھر جا کے کھانا کھاؤں. جبکہ کوئی ایسے کوئی سردار نہیں ہے، یہ کوئی درزی ہے نا. ایک وہ زمانے میں بھی، اس زمانے میں تو پتہ نہیں کتنا زیادہ تھا کہ وہ سردار سوچتے تھے کہ ہم اپنے سے یعنی نیچے لوگوں کی مجلس میں بیٹھیں بھی کیوں، اتنی زیادہ ان کو تھی اس چیز کی، اور بہت زیادہ تکبر اور بڑائی اپنے خاندان اور قبیلے اور اس کے اوپر ہوتی تھی، اور وہ ان چیزوں کو بہت سمجھتے تھے اس معاشرے کے اندر. اور آج بھی جہالت تو پھر بھی ختم نہیں ہوئی، آج بھی یہی حال ہے. ہم زمانہ جاہلیت سے زیادہ کلوز ہیں انسٹیڈ آف کہ ہم کہیں کہ اسلام سے. اسلام نے کیا دکھایا ہمیں اور زمانہ جاہلیت کی کیا چیزیں تھیں، آپ خود ہی دیکھ لیں کہ ہم ان میں سے کس کے زیادہ قریب ہیں. اللہ اکبر. اچھا پھر اس کے بعد نبی صلی اللہ علیہ وسلم نے کھجور کے ساتھ کھیرا بھی کھایا. اور ہم یہاں پہ ایک اگلی حدیث دیکھ لیتے ہیں اس سلسلے میں. جی عشرت، آپ بتائیں گی کہ جب سب مل کے کھانا کھا رہے ہوں تو کیا ایک بندہ اگر زیادہ کھانا ڈال لیتا ہے یا دو روٹی کھاتا ہے اور دوسرا ایک کھا لے تو کیا دو روٹی کھانے والا غلط کر رہا ہے؟
نہیں استاذہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. استاذہ یہ جب یہ حدیث اس وقت کی جب کی بات ہے، یہ جب کھانے میں بہت کمی تھی، کھانے کی کمی تھی تو اسی لیے تھا. لیکن آپ چاہیں تو کھا سکتے ہیں، لیکن پھر بھی ہمیں یہ احتیاط کر لیں اور دیکھیں کہ کتنے لوگ کھا رہے ہیں اور کتنا کھانا اویلیبل ہے، اس طرح سے ہم کھا سکتے ہیں.
شاباش، بالکل صحیح کہ یعنی یہ اس وقت کی بات ہے جس وقت کھانے کی کمی ہوتی تھی، اتنا کھانا کم تھا. اگر ایک بندہ دو دو کھجوریں کھا رہا ہے تو پھر کیا دوسروں کے لیے بچے گا، تو وہ جلدی جلدی کھا رہا ہے. لیکن آپ اس میں یہ بھی دیکھ لیں، اگر کسی گھر میں بھی کھانا اتنا بنایا اور آپ دیکھ رہے ہیں کہ کھانا کم ہے، لوگ زیادہ آ گئے اور کسی، تو اتنا ہی پھر لیں، اپنی پلیٹ میں بھی ڈالیں. یعنی یہ آپ صرف کھجوروں کا نہیں لے کے، جب کھجوروں کی بات آئے گی تو پھر ہم دو نہیں ایک کھا لیں گے، ابھی تو سالن کی بات ہے، اب ہم جتنا مرضی کھائیں. یعنی اس سے آپ اپنے، اگر آج آپ کوئی چیز کھا رہے ہیں تو اس کے مطابق دیکھ کے اس کو امپلیمنٹ کریں. کہ مثال کے طور پہ آپ کو پتہ چلتا ہے کہ یہی ہے بس، یہ ایک بول ہے، یہی سالن ہے اور اتنی روٹی ہے اور لوگ اتنے زیادہ ہیں، تو اب یہ نہیں کہ اب آپ جلدی جلدی آگے بڑھ کے اور اس کو لے لیں اور اپنی پلیٹ میں زیادہ ڈال لیں کہ اس کے بعد پتہ نہیں بچتا ہے کہ نہیں بچتا، میں تو جلدی سے لے لوں. اس چیز کی ممانعت ہے یہاں پہ. لیکن جس کو دیکھیں، صرف دو کھجوریں اور ایک کھجور کے پر نہیں سوچیں، جبکہ ہم خبروں میں کتنی دفعہ دیکھتے ہیں، دکھ بھی ہوتا ہے افسوس بھی ہوتا ہے کہ یہ کیا ہم کس لیول پہ پہنچ گئے ہیں کہ کئی سیاسی جلسے ہیں اور اس کے اندر وہ دکھاتے ہیں یا کہیں اور جگہوں پہ دکھاتے ہیں کہ جس وقت کھانا یعنی انہوں نے کھولا ہے تو اس وقت انہوں نے لوگوں کی بھگدڑ، لوگ کیسے یعنی ہاتھوں سے ہی ڈال رہے ہیں اور کس طرح سے وہ کوئی لحاظ نہیں ہے، دھکم پیل ہو رہی ہے. اور آپ نے دیکھا ہی ہوگا جب ہمارے ہاں اکثر ایسا ہوتا ہے کہ یہ تو ہم نے پتہ نہیں ان ملکوں میں آ کے سیکھ لی ہے کہ لائن بھی لگانی ہوتی ہے، لوگ سارے ایک سے بڑھ کے ایک آگے آگے بڑھ بڑھ کے، چاہے کوئی شادیاں ہوں یا کچھ، وہ کہیں گے تم پیچھے ہٹو میں پہلے لے لوں. آپ مجھے بتائیں کہ اس حدیث کی روشنی میں جہاں پہ تحت بھی ہو تو آپ دو دو نہیں اٹھا سکتے، تو یہاں پہ اتنا وافر کھانا ہوتا ہے پھر بھی لوگوں کو یہ خوف ہوتا ہے کھانا نہ کہیں ختم ہو جائے، ہم نہ کہیں رہ جائے. آپ یہاں پہ دیکھیں ہمارا دین کیا سکھا رہا ہے. پیپل ٹیک مور اور فوڈ اس ڈر سے کہ مجھے بعد میں. شاباش، آپ نے بالکل صحیح بتایا کہ افطاری ہے یا کچھ ہے اور اس وقت یعنی پتہ نہیں قحط کی سچویشن ان کو لگ رہی ہوتی ہے کہ اب قحط ہی پڑ گیا ہے، پتہ نہیں کھانا ملے نہ ملے تو جلدی ڈال لو بس، یہ چاہے ہم بعد میں پھینکتے پھریں. ذاکلہ خیرن آپ نے کہا سر آ گئے, تو پھر ہم باقی ڈسکشن انشاءاللہ کر لیں گے. یہ ہماری ڈیلی لائف سے متعلق ہیں, ان سے اور سبق نکالیں, صرف جو آپ کو کلاس میں بتا دی جائیں اتنے نہیں, اور بہت ساری باتیں ان سے نکلتی ہیں جو ہماری لائف میں کیسے اپلائی کرتی ہیں, ان کے اوپر بھی غور کیجیے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.